घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कैलाली र कञ्चनपुरका चार शहरमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजनाको प्रतिवेदन अन्तिम चरणमा।
कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रूपमा हटाइयो।
प्रदेश सातको सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट दुई महिना बितिसक्दा समेत विनियोजन हुन सकेन।
मझाङको उत्तरी क्षेत्रलाई यातायात सञ्चारमा जोड्ने मोटरेबल पुलको निर्माण अझै सुरु भएन।
बिमेस्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु।
महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन गृहमन्त्रीको निर्देशन।
र एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार।
बाबा, यसपालि मेरो बर्थडे कहाँ मनाउने?
सरप्राइज छ छोरी।
सरप्राइज भन्दै हुनुहुन्छ, यसपालि राम्रै सरप्राइज छ कि क्या हो?
आहा, कति राम्रो रामारोशन गेस्ट हाउस।
आहा, नाम त राम्रै छ। नाम मात्रै राम्रो हो कि काम पनि राम्रो छ?
गोदावरी नगरपालिका दुई अत्तरिया महेन्द्रनगर रोड कृषि विकास बैङ्कको पछाडिपट्टि रहेको आहा कति राम्रो रामारोशन गेस्ट हाउसमा त शान्त तथा एकान्त स्वस्थ वातावरणमा एसी रुम, एटेज रुम, पारिवारिक वातावरण भएको फ्यामिली रेस्टुरेन्ट तथा सेमिनार गोष्ठीका लागि पनि मिटिङ हलको व्यवस्थाका साथै सम्पूर्ण खानाका परिकार पनि पाइन्छ। प्रोप्राइटर काशीराम जयसी, सम्पर्क नम्बर 98 63 095 676।
अब समाचार क्रम विस्तारमा। कैलाली र कञ्चनपुरका चार शहरमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत भवन, सडक र नालीको विस्तृत परियोजना प्रतिवेदन अन्तिम चरणमा पुगेको छ। विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको बिडिए परामर्शदाता कम्पनीले काम अन्तिम चरणमा पुगेको जनाएको हो। दुई नगरपालिका गोदावरी र शुक्लाफाटाको भवन निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन आइतबार प्रस्तुत गर्ने तयारी भइरहेको बिडिएका निर्देशक अनिल नेपालले जानकारी दिनुभयो। सडक र नालीको डिपिआर पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो। तर फोहोर मैला व्यवस्थापन केन्द्र र फोहोर पानी व्यवस्थापन केन्द्रका लागि भने जग्गाको टुङ्गो नलागेकाले डिपिआर बनाउने प्रक्रिया अगाडि बढाउन नसकिएको निर्देशक नेपालले जानकारी दिनुभयो। भवनको विस्तृत परियोजना प्रतिवेदनको विषयमा छलफल भएपछि भदौमै टेन्डरमा लैजाने तयारी भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख रविन्द्र बोहराले बताउनुभयो। एसियाली विकास बैङ्कले ऋण लगानी गर्दा फोहोर मैला व्यवस्थापन केन्द्रलाई अनिवार्य भनेको छ। तर फोहोर मैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्तिमै ढिलाइ भएकाले सुरुमा नगरपालिकाको भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी 13 वर्षीय निर्मला पन्तको हत्यापछि तनावग्रस्त भएको कञ्चनपुरको भीमदत्त नगरको अवस्था सामान्य बन्दै गएको छ। आज बिहानदेखि नै कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रूपमा हटाइएको छ। निर्मला हत्या प्रकरणपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले गत शुक्रबार राति 8 बजेदेखि बीचबीचमा हटाउँदै कर्फ्यू लगाउँदै आएको थियो। सरकारले निर्मला पन्त र गोली लगाएर मारिएका सैन्य खुनालाई शहीद र घाइतेको उपचार गराउने घोषणा गरेको छ गरेसँगै घोषणा गरिसकेको छ। घटनाको छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन समिति गठन र कञ्चनपुरको प्रहरी प्रशासनको नेतृत्व परिवर्तन गरेपछि स्थिति सामान्य बनेको हो। प्रशासनका अनुसार घटनाको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ। कञ्चनपुरमा प्रमुख जिल्लाधिकारी तारानाथ अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था तथा प्रशासनिक कुराहरूलाई चुस्त दुरुस्त बनाउन आफू कटिबद्ध रहेको बताउनु भएको छ। 6 दिन पहिले मात्रै सरुवा भएर आउनुभएका प्रमुख जिल्लाधिकारीले आज कञ्चनपुर जिल्लाका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गरी विगतका कमी कमजोरीलाई सुधार्दै अब सबै सरकारवालाहरूको राय सल्लाह अनुसार नै काम गर्ने बताउनु भयो। पत्रकारहरूलाई पर्ने अप्ठ्यारोका लागि आफू सदैव सहयोग गर्न तत्पर रहेको समेत उहाँले जिकिर गर्नुभयो। साथै पत्रकारिता क्षेत्रको पनि आगामी दिनमा साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो। यसैबीच परिचयात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले आफू कञ्चनपुर जिल्लामा रहन्जेल कञ्चनपुरको स्थानीय बासिन्दा झैँ काम गर्ने बताउनु भयो। जिल्लाको शान्ति सुरक्षामा आफूले सक्दो प्रयास गर्ने र त्यसका लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो। साथै निर्मला हत्याकाण्डको अनुसन्धान सूक्ष्म तरिकाले भइरहेको पनि बताउनु भयो। कार्यक्रममा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष विष्णु दत्त अवस्थी, पत्रकार महासङ्घको जिल्ला कार्य समितिका सदस्य लगायत सम्पूर्ण पत्रकारहरूको उपस्थिति रहेको थियो।
हुनाकी राजमार्ग अन्तर्गत कैलालीको कैलाली गाउँपालिका स्थित पबेरा नालामा पुल निर्माण 15 महिनामा पुरा गर्नुपर्ने सम्झौता भएको भए पनि 6 वर्षपछि निर्माण गर्न थालिएको छ, जसले गर्दा पुलको लागत 25% बढेको छ। जग्रा पिलरको क्याप निर्माणको काम सकिएको हुनाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ। यसअघि पुलको उचाइ बढी भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि निर्माण कम्पनीले काम छाडेको थियो। पुलको उचाइ बढी हुँदा पबेरा मण्डी बजार र नजिकका बस्तीमा असर पर्ने स्थानीय बासिन्दाको तर्क रहेको थियो। उनीहरूले पुलको उचाइ घटाउन माग गरेका थिए। अहिले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले पहिलेकै इस्टिमेट अनुसार काम गर्ने सहमति गरेपछि पुनः साउनदेखि निर्माण कार्य थालिएको आयोजनाले जनाएको छ। योजना नै रद्द हुने अवस्था आएपछि स्थानीय बासिन्दा पुरानै उचाइमा सहमत भएकाले निर्माण कम्पनी पनि काम गर्न सहमत भएको आयोजना कार्यालय धनगढीका प्रमुख मनिष कुमार शाहले जानकारी दिनुभयो। यहाँ आर्थिक वर्षभित्र पुल बनाउने गरी निर्माण कम्पनीले काम सुरु गरेको छ।
डडेलधुराको सदरमुकाममा रहेको पूर्णगिरी आधारभूत विद्यालयमा एकजना विद्यार्थी छन्। एकला विद्यार्थीलाई पढाउनका लागि सो विद्यालयमा 4 जना शिक्षक कार्यरत रहेका छन्। चालु शैक्षिक सत्रमा भर्ना भएका 3 मध्ये 2 जना विद्यार्थीले विद्यालय छाडेपछि 1 जना मात्रै रहेका हुन्। ती विद्यार्थी पनि विद्यालय नआएको महिनौ भइसकेको छ। शिक्षक हरेक दिन बिहान 10 बजे विद्यालय आएर विद्यार्थी कुर्छन् र 1 घन्टासम्म विद्यार्थीको बाटो हेर्छन्। त्यस बेलासम्म विद्यार्थी नआए हाजिर गरेर घर फर्किन्छन्। सदरमुकाम क्षेत्रका अभिभावकले बालबालिकालाई निजी विद्यालयमा भर्ना गरेकाले आफू कार्यरत विद्यालयमा विद्यार्थी भर्ना नभएको शिक्षिका कल्पना ओझाले बताउनु भयो। सदरमुकाम नजिकको अर्को 80 ग्राम आधारभूत विद्यालयको अवस्था पनि पूर्णगिरीको झैँ रहेको छ। 6 जना शिक्षक कार्यरत 80 ग्राममा यस वर्ष जम्मा 14 जना विद्यार्थी भर्ना भएका थिए। तीमध्ये 8 जनाले विद्यालय आउन छोडेका छन्। 6 जना शिक्षक शिक्षिका विद्यालय पुगेर हाजिरी गर्छन् र घर फर्किन्छन्। डडेलधुरामा 1 दर्जन विद्यालयको अवस्था यस्तै छ। विद्यार्थी सङ्ख्या दर्जन पनि नभएका तर राजनीतिक दलका नेताको आडमा सञ्चालन भइरहेका यस्ता विद्यालयले वर्षौँदेखि सरकारी अनुदानको समेत दुरुपयोग गरिरहेको स्थानीय अभिभावकको आरोप छ।
प्रदेश 7 को सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट 2 महिना बितिसक्दा समेत विनियोजन हुन सकेको छैन, जसका कारण 5 अर्ब भन्दा बढी रकम योजना बिना नै मन्त्रालयहरूमा थन्किएको छ। प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 लागि योजना तय नगरी मन्त्रालयहरूलाई बजेट विनियोजन गरेको थियो। कुनै शीर्षक योजना र कार्यक्रम नछुट्याई 9 जिल्लामा कार्यक्रम गरिने, प्रदेशका 88 स्थानीय तहमा काम गरिने भनेर बिना शीर्षक बजेट राखिएको थियो। यसै विषयमा एक रिपोर्ट सहकर्मी निर्मला खनाइतबाट।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार अझै पनि मन्त्रालय अन्तर्गत राखिएको बजेट खर्चका लागि योजनाहरू छनौट हुन सकेको छैन। योजना र कार्यक्रम छनौट गरी स्वीकृतिका लागि पठाउन सबै मन्त्रालयलाई परिपत्र गरिसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव मोहन अरियालले बताउनुभयो। परिपत्र गरिसकेको भए पनि मन्त्रालयहरूले योजना छनौट गरी नपठाएको उहाँको भनाइ छ। डल्लो बजेट खर्च गर्न छनौट भएका योजनाको स्वीकृति आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गराउनुपर्छ। त्यस्तै कतिपय कार्यविधि पनि मन्त्री परिषदबाट पारित गराउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। मन्त्रालयहरू अझै पनि योजना छनौट प्रक्रियामै भएकाले 1 साताभित्र सबै योजना छनौट हुने उहाँले बताउनुभयो।
यो बजेट अब कार्यक्रम बनाउने सम्बन्धित मन्त्रालयको काम हो। विषयगत मन्त्रालयले कार्यक्रम बनाएर हामी कहाँ जानकारी मात्रै दिने हो, स्वीकृति गर्ने सबै अधिकारहरू विषयगत मन्त्रालयलाई छ। यसलाई यो नयाँ प्रदेश भयो, सबै सिक्दैछन्, सबै बुझ्दैछन्, प्रक्रियाहरू बुझ्नु पऱ्यो। हामी कर्मचारी पनि नयाँ छौँ, बजेट प्रणाली पनि नयाँ छ, सिस्टम पनि नयाँ भएको हुनाले
डल्लो बजेट भएपछि सांसद दलका नेता कार्यकर्ता तथा सर्वसाधारणको मन्त्रालयहरूमा घुइँचो नै लाग्न थालेको छ। कुलदेवताको पूजाका लागि भनेर समेत कार्यक्रम माग भइरहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। मातहतका विभाग र कार्यालय बाहेक मन्त्रालयमा मात्र 1200 भन्दा बढी योजनाको माग भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव केशव पराजुली बताउनुहुन्छ। उहाँले जनस्तरबाट योजना माग्नेको घुइँचो लाग्ने गरेको बताउनु भयो। राजनीतिक दलका नेता कार्यकर्ता र सांसदहरूबाट समेत आफ्नो क्षेत्रका योजनाका लागि दबाब आउने गरेको उहाँको भनाइ छ।
तत्तत् कार्यक्रम तत्तत् क्षेत्रमा त्यसरी नै विनियोजन हुन्छ र कतिपय चाहिँ एकमुष्ट राखिएको जसलाई चाहिँ अब डल्लो बजेट भनेर पनि एक किसिमको नामकरण गरिएको छ, अलिकति ठुलो बजेट भन्न खोजेको हो। त्यसलाई चाहिँ अब फेरि आएको यहाँ मागहरू होइन विभिन्न निकायबाट जनताबाट सभासचिवहरूबाट यसरी आएकोलाई चाहिँ हामीले कम्पाइल गरेर अब कहाँ कुन कुन निकायहरूबाट चाहिँ खर्च गराउने होइन अनि कसरी खर्च गर्ने भन्ने चाहिँ बाँडफाँडको काम छलफलको क्रममा छ र अब यसलाई कसरी गराउने भन्ने चाहिँ कार्यविधि स्पष्ट रूपमा कार्यविधि तयार गर्ने काम पनि अब लगभग हामी अन्तिम चरणतिर पुगेका छौँ।
जनस्तरबाट योजनाहरूको माग बढेपछि र सांसदहरूले समेत योजना छनौटमा दबाव दिन थालेपछि मन्त्रालयहरूलाई योजना छनौटमा सकस परेको छ। डल्लो बजेटलाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयमा मात्र सांसद र सर्वसाधारणबाट गरी 2000 योजनाको माग आएको छ। माग भएर आएका योजनाको लिस्टिङ गरी योजना छनौटको काम अन्तिम चरणमा पुगेको बताउनुहुन्छ मन्त्रालयका सचिव गोगन बहादुर हमाल।
शिक्षा स्वास्थ्य र युवा तथा खेलकुदका हामीले लगभग टोटल बजेट भनेको 1 अर्ब जतिको चाहिँ हाम्रो डल्लो बजेट हो। बाँकी बजेट चाहिँ हाम्रो स्पेसिफिक भरै पहिलेदेखि रेडबुकमा आइसकेका छ, त्यो स्पेसिफिक बजेटलाई टुक्राउनु पर्दैन। डल्लो बजेटको हकमा चाहिँ तपाईँले भने जस्तै यो सभासदजीवहरूको माग, मन्त्रीजीवहरूको माग र स्थानीय तहको जो रियल माग छ त्यो मागलाई हामीले एड्रेस गर्ने गरिकन चाहिँ हामीले 90% चाहिँ हामीले टुङ्गिसकेका छौँ। भोलिसम्म हाम्रो यो टोटल डल्लो बजेटको काम सकिएर
बिना उद्देश्य र योजना डल्लो बजेट राखिएको भन्दै विरोधमा प्रतिपक्ष दलले बजेटमाथिको छलफलका क्रममा केही दिन संसद समेत अवरुद्ध गरेको थियो। सत्ता पक्षकै सांसदहरूले समेत डल्लो बजेटप्रति असन्तुष्टि जनाएका थिए। प्रतिपक्षी समेतको सल्लाहमा योजना र कार्यविधि बनाएर डल्लो बजेट खर्च गर्ने प्रतिबद्धता सरकारले जनाएपछि संसद सुचारु भएको थियो। तर 2 महिना बितिसक्दा पनि सरकारले समन्वय नगरेको प्रमुख विपक्षी काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल बताउनु।
अब यस सन्दर्भमा सरकारले जुन हिसाबले हामीले बारम्बार भन्यौँ त्यो भन्दा भन्दै पनि उहाँहरूले त्यो यहाँलाई थाहै छ, त्यसलाई फेरि उहाँहरूले जसरी 74% बजेटलाई एकैचोटि डल्लोको रूपमा ल्याए त्यही छ। यसमा चाहिँ 75% बजेटमा अलिअलि डल्लो मतलब अलिअलि छुट्याए जस्तो पनि गरे तर फेरि मेजर चाहिँ झन्झनी 50% हाराहारीमा त अझै डल्लोको रूपमा राख्यो। यो वास्तवमा कहीँ संसारमै नभएको, कुनै पनि उद्देश्यविहीन कुनै लक्ष्यमै नराखेर कुनै यो कार्यक्रम गर्छु भनेर कुनै नराखेकोमा एकैचोटि डल्लो राख्ने र भोलि आफूले चाहेअनुसारको डल्लोलाई ब्रेकडाउन गरेर काम गर्ने जुन मनसाय राखिन्छ त्यसबाट के देखिन्छ भने यो सरकार वास्तवमा जनताको पक्षमा र प्रदेशको पक्षमा उन्नति प्रगतिको पक्षमा छैन भन्ने बुझ्नुपर्छ। यो चाहिँ यसबाट हुन्छ।
बजेट टुक्र्याएर योजना छनौट गर्न ढिलो भइसकेको उहाँले बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय अन्तर्गत 5 अर्ब भन्दा बढी रकम डल्लो बजेटका रूपमा राखिएको थियो। एक असारमा प्रदेश सरकारले 25 अर्ब 6 करोड 56 लाख 14 हजार बराबरको बजेट ल्याएको थियो, जसमध्ये सामाजिक विकास मन्त्रालयमा योजना र कार्यक्रम नतोकिएको करिब 1 अर्ब रुपियाँ डल्लो बजेटका रूपमा रहेको छ। त्यस्तै 2 अर्ब डल्लो बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा छ। यो मन्त्रालयले पनि योजना छनौट गरी बजेट टुक्र्याउन सकेको छैन। हालसम्म बजेटलाई टुक्र्याएर योजना छनौट नगर्दा बजेट खर्च गर्नमा ढिलाइ हुने देखिएको छ। आर्थिक वर्षको सुरुवातदेखि योजना छनौटमै ढिलाइ हुने प्रवृत्तिका कारण 50% भन्दा बढी काम असारमै सम्पन्न हुने गरेको प्रतिपक्षी दलका नेता तथा सांसदहरू बताउँछन्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। योजनाबिनै प्रदेश सरकारले डल्लो रूपमा ल्याएको बजेट खर्च गर्ने रूपरेखा बनाउन नसक्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
त्यसको लागि के भने धेरै राम्रा योजनाहरू छुटेको अवस्थामा अब उसले चाहिँ त्यो चौमासिक लगानी गरिसकेपछि अब त्यो डल्लो फुटाउनु पर्ने हुन्छ। त्यो डल्लो फुटाउँदाखेरि पनि अझ विचार गर्न सकेन भने यहाँको विकासका कुराहरूमा ढिलाइ हुने सम्भावना छ। फेरि हामीले असारमा शान्त पुग्नुपर्ने अवस्था आउन सक्छ। तसर्थ म त के भन्छु भने आगामी रूपरेखा तयार गर्नको लागि उनीहरूले आउन भदौदेखि नै काम सुरु गर्नुपर्छ। किनभने यो हस्तुलाको भरमा चाहिँ उहाँहरूले चाहिँ बजेट विनियोजन गर्ने अनि त्यहाँबाट चाहिँ फेरि डल्लो बजेटलाई चाहिँ पढ्न नसक्ने अवस्था आउँछ।
अमर भारत धानी, योजना दिनै प्रदेश सरकारले ल्याएको बजेट भन्नुभन्दा पनि कुनै न कुनै एक किसिमको आधार त मिसिएर नै होला, तर पनि विस्तृत ढङ्गले तल गाउँ तहसम्म स्थानीय तहसम्म चाहिँ प्रदेश सरकारको बजेटलाई चाहिँ आन्तरिक रूपमा घनीभूत छलफल गरेर विशेष रूपमा ल्याउनु पर्ने कुरा हो। जनता समक्ष यहाँको प्रदेशको बजेट पुग्या छ, यहाँको प्रदेशको सरकारले विकास गरेको छ भन्ने अनुभूति दिलाउने उद्देश्यले चाहिँ ल्याउनु पर्छ भन्ने लाग्छ।
बलराम पन्त प्रदेश सरकारले जुन योजना बिना नै डल्लो बजेट ल्याएको छ ले गर्दाखेरि सरकारलाई काम गर्न असहज भएको छ र यो बिना योजनाको बजेट चाहिँ क्रियान्वयन हुनका लागि पनि जनताले यो बजेट क्रियान्वयन हुँदैन कि भन्ने भावना छ। त्यसलाई तोड्नका निम्ति पनि अबका योजना के हुन्छन् त्यतातिर सरकार केन्द्रित हुनुपर्छ जस्तो लाग्छ।
एक त यो सरकारको मोनोपोली हो, यो आफू खुसी काम गर्ने, आफूलाई इच्छा लागेको ठाउँमा पैसा दिने, आफ्नो मान्छेहरूलाई दिने, जहाँ आवश्यकता हो त्यहाँ योजना जहाँ स्थगित गरेर त्यहाँको कानुनी सब अवलम्बन गरेर जान नखोज्नु उसको मोनोपोली गर्ने नियत हो।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछ।
साधारण क्रिम लगाऊ जॉय पपाया सन, विटामिन बी सी र ई युक्त जॉय पपाया सन क्रीम ले तपाईको छालालाई पोषण दिनुको साथै रुखोपन तथा चायापोतोबाट पनि बचाउँछ। यो सनस्क्रिन मात्र हैन, लगाऊ जॉय पपाया सन
जसले सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचा बनाउँदछ लचक, नरम र चम्किलो। जोयको पपाया सन SPF 25 र 50 सर्वत्र बजारमा उपलब्ध छ। A quality product of Joy Cosmetics.
Happy New Year, Happy New Year,
Happy New Year.
यामा सँगै मनाऊ Happy New Year. यात्रा सफल सुखद रहोस् यामा चाहन्छ, सम्बन्ध प्रगाढ बनोस् यामा भन्दछ। स्योर सट नगद छुट क्यासब्याक पाइन्छ, किन्ने सक्ने जे गरे नि उपहार भरमा छ।
नयाँ वर्ष 2075 को आगमन सँगै तपाईँको जीवनलाई यमहामय बनाउन यमहा तपाईँलाई आमन्त्रण गर्दछ। हेप्पी न्यू इयर बिक्री समारोहमा कार्यक्रम, खरिद योजना नभएकाका लागि टेस्ट राइड एन्ड बेस्ट राइड, सेल्फी खिचाउन कन्टेस्ट, खरिद योजना भएकाहरूका लागि छ स्क्रच बुक जसमा पाउनुहुनेछ रु 50,000 सम्मको स्योर सट क्यास डिस्काउन्ट, अनि लक टेस्ट गरी 100% सम्मको क्यास ब्याक, आफ्टर सेल सर्भिस गिफ्ट पनि हुनेछ। साथमा तपाईँको परिवार तथा बच्चाहरूको लागि आकर्षक गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि आजदेखि 2075 वैशाख मसान्तसम्म तपाईँको नजिकको यमहा शोरूमहरूमा सम्पर्क गर्नुहोस्।
श्याम राठी ट्रेडर्स, गल्ली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर।
जाऊ जाऊ साथी खाता खोल्न सनराइज बैंकमा जाऊ, स्वास्थ्य सम्बन्धी बीमाको लाभ पनि लिऊ। बिरामी हुँदा अस्पताल बसेको, दुर्घटनामा परेको, दुबैको स्वास्थ्य बीमा हुन्छ रे। एकपल्ट बुझ्नै पर्यो नि, सनराइज बैंकमा जानै पर्यो नि।
सनराइज बैंक हामी सँगसँगै।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। ठेक्का स्वीकृत भएको 7 वर्ष बितिसक्दा पनि बझाङको उत्तरी क्षेत्रलाई यातायात सञ्चारमा जोड्ने मोटरेबल पुलको निर्माण अझै सुरु भएको छैन। विभिन्न वाहना बनाएर वर्षौँसम्म ठेक्का गोटेर राख्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुको साटो वर्षैपिच्छे म्याद थप्दै आएको छ। तलकोट गाउँपालिकाको देवसैनमा सेती नदीमा निर्माण हुनुपर्ने पुलको 2068 ठेक्का स्वीकृत भएको थियो। याक्तुहाङ निर्माण सेवा प्रणालीले निर्माणको जिम्मा लिए पनि अहिलेसम्म काम सुरु नगरेको हो। देवसैनको पुल बनेपछि यातायात सञ्चारमा जोडिने तलकोट र मस्ट गाउँपालिकाका अधिकांश बस्तीमा सडक निर्माण भइसकेको छ, तर नदीमा पुल नबन्दा करोडौँ खर्च गरेर निर्माण गरिएको सडक प्रयोगमा आउन नसकेको तलकोट गाउँपालिकाका जनक कुमार विष्टले बताउनुभयो। पुल नबनेकाले गाउँलेहरूले चन्दा उठाएर बनाएको सडक समेत प्रयोगमा आउन नपाएको स्थानीयले बताएका छन्। यता निर्माण कम्पनी याक्थुआङका प्रमुख तेज कुमार कुरुङवाङले ठेक्का भएको केही वर्ष पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनहरू लैजान फराकिलो बाटो नभएकाले काम सुरु गर्न नसकेको बताउनुभयो। निर्माण व्यवसाय संघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका उहाँले वर्षा सकिने बित्तिकै काम सुरु गर्ने बताउनुभयो। करिब 12 करोडको लागतमा निर्माण हुने उक्त पुलको काम सुरु गर्नका लागि ठेकेदारले 7 वर्ष अघि 1 करोड पेस्की रुपियाँ लिइसकेका छन्। काम गर्न भने आलटाल गर्दै आएको चैनपुर ताक्लाकोट सडक आयोजना कार्यालयले जनाएको छ।
कैलालीको टिकापुर नगरपालिका पाँच साईपुरमा कर्णाली नदीको कटानले जोखिम बढेको छ। बाँकी रहेको 3 फुट डिल कटान गरेमा नदी गाउँ पस्ने खतराले स्थानीय त्रसित भएका छन्। वर्षा रोकिएर पानीको सतह घटेन भने कर्णाली गाउँ पस्ने जोखिम कायम रहने स्थानीय प्रेम दर्लामी मगरले बताउनु भयो। यद्यपि प्रहरी र सेनाको टोलीले जैविक तटबन्ध निर्माणमा सहयोग गरिरहेको छ, तर कटान रोक्न लगाइएका झालापाता सबै नदीले बगाइदिने गरेको छ। रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले पनि नदी कटान रोक्न स्पर बनाउन सुरु गरेको छ। नदी किनारको बलौटिए माटोको डिल भर्न भने छोडेको छैन। करिब 3 फिट बाँकी रहेको नदीको डिल कटान भएमा कर्णालीको पानी टिकापुर नगरपालिका 5, 7, 8 र 9 नम्बर वडामा पस्ने वडा नम्बर 5 का वडा अध्यक्ष रामशङ्कर डङ्गौराले बताउनु भयो।
योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने नगरसभा बैतडीको पाटन नगरपालिकाले हालसम्म गर्न सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन 2074 असारभित्र स्थानीय तहहरूले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न नसकेको हो। गत असारमै नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाले नगरसभा भने अहिलेसम्म सम्पन्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन अधिकारीले जानकारी दिनुभयो। नगरपालिकाले पारित गर्ने बजेटका विषयमा जनप्रतिनिधिहरूबीच कुरा नमिलेपछि नगरसभा बस्न नसकेको हो। नगरसभाले बजेट पारित गर्नुपर्ने भए पनि अझै पनि नगरसभा सम्पन्न नभएकाले चालु आर्थिक वर्षमा कुनै काम अघि बढाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो। नगरपालिकामा जम्मा 7 करोड जति बजेट आएको तर सबै वडाको वडा स्तरीय भेलाबाट 13 करोडसम्म हुने गरी योजना छनौट भएर आएकाले समस्या भएको पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दले जानकारी दिनुभयो।
दार्चुलाको महाकाली नगरपालिकाले छाडा चौपायालाई खुला मञ्चबाट निशुल्क वितरण गर्न सुरु गरेको छ। भदौ 4 गतेदेखि नियन्त्रणमा लिएका चौपाया व्यक्ति तथा फर्मलाई निशुल्क वितरण सुरु गरिएको हो। पटक पटक सूचना प्रसारण गरेर छाडा पशु चौपाया नछोड्न आग्रह गर्दा पनि व्यवस्था गरेर खुला छोडिएका चौपायालाई नगरपालिकाले भदौ 4 सम्बन्धित पशुधनीलाई लिन आग्रह गरेको, समयमा पनि 24 बाहेकले नलगेपछि बाध्य भएर निशुल्क वितरण गरेको वडा अध्यक्ष पुष्पराज जोशीले बताउनु भयो। नगरपालिकाले 2 दर्जन चौपाया नियन्त्रणमा लिए पछिल्लो समय लागू भएको मुलुकी अपराध संहिता 2074 दफा 117 कसैले पनि पशु पन्छी छाडा छोड्न नहुने उल्लेख गरिएको छ।
त्यसै गरी दार्चुलाको मार्मा गाउँपालिका 6 सेरीका ईश्वर सिंह महताले आजदेखि नेपाल साइकल टुर सुरु गरेका छन्। नेपालका 77 जिल्लाको भ्रमण गर्ने गरी महाकाली नगरपालिका 4 ईश्वर सिंहले नेपाल साइकल यात्रा सुरु गरेका हुन्। सम्भावना हुँदा पनि प्रदेश 7 पर्यटकीय स्थलहरू ओझेलमा परेको भन्दै उहाँले प्रदेशका सबै जिल्लामा रहेका पर्यटकीय स्थलहरूलाई देशभर चिनाउन आफूले नेपाल साइकल यात्रा सुरु गरेको बताउनु भयो। एसओएसको नर्वेको सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ 7 प्रदेशको कार्यालयको आयोजनामा बेलौरी नगरपालिका सभा हलमा अपाङ्गता सवालमा सरकारवालाहरूसँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्ग महासङ्घ प्रदेश नम्बर 7 अध्यक्ष उपेन्द्र बहादुर खड्काको सभापतित्वमा सुरु भएको कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली प्रमुख अतिथि रहनु भएको थियो। उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको प्रोफाइल निर्माण गर्ने, अपाङ्ग मैत्री संरचना स्थापना गर्ने, नगर अपाङ्ग समन्वय समिति गठन गर्ने लगायतका विषयमा छलफल गरिएको छ।
अब राष्ट्रिय खबर प्रसङ्ग, बिमस्टेकको 4 शिखर सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ। उद्घाटनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एक अर्काको पूरक नभएको बताउनु भएको छ। उहाँले बिमस्टेक प्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताउनु भयो। सम्मेलनको अध्यक्षता समेत गरिरहनुभएका ओलीले बिमस्टेकले केवल सदस्य देशहरूलाई मात्र नजोडेर दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई पनि गाँस बताउनु भयो। बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने ओलीको भनाइ थियो। बिमस्टेक सदस्य देशहरूको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो। बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने ओलीले बताउनु भयो। बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागु औषधको तस्करी, मानव तस्करी तथा मनी लाउन्ड्रिङको जोखिममा रहेको उहाँले सम्मेलनमा बताउनु भयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गर्न अन्तर्राष्ट्रिय समुदायको समर्थन र सद्भाव बिना सद्भाव आवश्यक रहेको बताउनुभयो। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक राष्ट्रहरू प्राकृतिक विपदको जोखिममा रहेकाले त्यसबाट छुटकारा पाउन एक आपसमा सहकार्य गर्नुपर्ने बताउनुभयो। त्यसका लागि भारत अग्रसरता लिन तयार रहेको मोदीको भनाइ थियो। मोदीले हिन्दीमा सम्बोधन गर्नुभएको थियो। त्यस्तै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सूचना प्रविधिको विकास, आतंकवाद रोक्न र जलवायु परिवर्तनको विषयमा बिम्स्टेक राष्ट्रहरू बीच सहकार्य हुनुपर्ने बताउनुभयो।
गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिनुभएको छ। आज गृह मन्त्रालयमा बोलाएर थापाले खनाललाई महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरवाही नगरी गम्भीरतापूर्वक कारवाही गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटना रोक्नका लागि विशेष योजना बनाउन पनि प्रहरीलाई निर्देशन दिनुभएको छ। बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापी रूपमा अभिभावकदेखि बालबालिकासम्मलाई चेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो। गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँ कतै त्यस्तो भएको भए त्यस्ता घटनामा संलग्न परिवारहरूलाई पनि कारवाहीको दायरामा ल्याउन महानिरीक्षक खनाललाई निर्देशन दिनुभयो। छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको मृत्युको घटनाको सत्य तथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने धारणा राख्नुभयो।
एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। एक दिवसीय क्रिकेटको मान्यता पाएको खेलमा नेपाल युएईसँग 78 रनले पराजित भएको हो। यो सँगै एसिया कप क्रिकेटका लागि छनौट हुने नेपालको सम्भावना कठिन बनेको छ। नेपाल पहिलो खेलमा ओमानसँग 7 विकेटले पराजित भएको थियो। प्रतियोगितामा युएईको यो दोस्रो जित हो भने नेपालको दोस्रो हार हो। युएईले दिएको 255 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभर 5 बलमा 176 रनमा समेटियो। नेपालका लागि सुभाष खकुरेलले अर्धशतक पुरा गरे। दिपेन्द्र सिंह एरीले 40, कप्तान पारस खड्काले 16 र वसन्त रेग्मीले 12 रन जोडे। सोमपाल कामी 27 रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले 4 विकेट लिए। त्यस्तै सोमपाल कामी र वसन्त रेग्मीले समान 2 विकेट लिए। अब नेपालले आफ्नो तेस्रो खेल शनिबार मलेसियासँग खेल्नेछ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कैलाली र कञ्चनपुरका 4 शहरमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजनाको प्रतिवेदन अन्तिम चरणमा।
कञ्चनपुरमा लगाएको कर्फ्यू पूर्ण रूपमा हटाइयो।
प्रदेश 7 को सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट 2 महिना बित्दा पनि विनियोजन गर्न सकेन।
बझाङको उत्तरी क्षेत्रलाई यातायात सञ्चारमा जोड्ने मोटरेबल पुलको निर्माण अझै सुरु भएन।
बिम्स्टेकको 4 शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु।
महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन गृहमन्त्रीको निर्देशन।
र एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार।
हस्त अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।
हाम्रो मा हाम्रो शान।